نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قل هل ننبئكم بالأخسرين أعمالا کہہ دیجئے کیا میں بتاؤں تمہیں کہ اعمال کے اعتبار سے سب سے زیادہ خسارے میں کون ہوں گے الذین ضل سعیهم فی الحیات الدنیا جن کی ساری کوششیں دنیا کی ہی زندگی میں کھپ گئیں وہم یحسبون انہم یحسنون صنعا اور وہ یہ سمجھتے رہے کہ وہ بہت اچھا کر رہے ہیں. یہ سورۃ الکہف کی آخری آیات میں سے آیت ہے جو میں نے آپ کے سامنے پڑھی ہے. اللہ تعالیٰ نے اس میں بیان فرمایا ہے کہ کبھی انسان ایسا کرتا ہے کہ وہ یہ سمجھتا ہے کہ جو کوششیں جو محنتیں وہ کر رہا ہے وہ بہت اچھی کر رہا ہے اور بہت ہی یہ قبول ہوں گی اور میں یعنی اس کی وجہ سے بڑا کامیاب ہوں گا, حالانکہ وہ ساری کوششیں اس کی جو ہوتی ہیں صرف دنیا کے لیے ہوتی ہیں اور آخرت میں پھر اس کے لیے کچھ نہیں ہے, کیونکہ اس نے جو کوشش کی وہ صرف دنیا ہی کے لیے کی. تو جو کوششیں وہ دنیا کے لیے کرتا رہا ہے وہ کوشش آخرت میں جا کے اس کی کوئی قیمت نہیں لگے گی. اس لیے یہاں پہ یہ بیان فرمایا گیا ہے, اللہ تعالیٰ نے یہ بیان فرمایا ہے کہ اعمال تو اس نے بھی کیے مگر سب سے زیادہ خسارے میں یہی آدمی ہے, کیونکہ بھاگ دوڑ اس کی تھی, محنت اس کی تھی, لیکن اس کی محنت کی ڈائریکشن بالکل فرق تھی. اس کی محنت کی ڈائریکشن وہ نہیں تھی جو اللہ تعالیٰ چاہتے ہیں. دیکھیں بہت سارے لوگ اس دنیا میں آئے چلے گئے جنہوں نے بہت بہت کامیابیاں بھی حاصل کی, بہت بڑے مقام بھی حاصل کیے. سکندر اعظم نے کہاں سے کہاں تک فتوحات کی, چنگیز خان کو دیکھیں وہ کہاں سے کہاں تک گھوما. مغل بادشاہوں کی اگر آپ نے کبھی کھنڈرات دیکھے ہوں, ان کے جو چھوڑ گئے ہیں جو محلات اور وہ سب تھے, کتنا کچھ چھوڑ گئے. آج کیا ہے, ہر چیز زبان حال سے بیان کر رہی ہے کہ یہاں پہ کوئی بھی رہنے والا نہیں ہے. عزت کو, ہر ایک عزت کو زوال ہے, ہر ایک عروج کو زوال ہے, ہر ایک بادشاہت کو زوال ہے, ہر ایک مالدار کو ایک دن دفن ہونا ہے اسی مٹی کے اندر. وہ چنگیز خان قراقرم میں رہتا تھا اور وہاں پہ یعنی قراقرم میں اس نے سارا کچھ اپنا جمع کیا تھا اور وہاں پہ اس نے بہت بہت مال جمع کیا. اب وہ پتہ ہے نا کتنا ظالم تھا وہ, لیکن آج اگر اس جگہ کو دیکھیں تو وہاں پہ ایک کچھوا پڑا ہوا ہے جو ٹوٹا ہوا ہے وہ بھی, اور اس کے گرد ریت اڑ رہی ہے. یہ چیز کیا بتاتی ہے, زبان حال سے کیا بتا رہی ہے؟ کل من علیہا فان ویبکی وجہ ربک ذو الجلال والاکرام. یہاں پہ جو آتا ہے نا اس کو فنا ہے, کوئی بھی یہاں پہ ہمیشہ رہنے والا نہیں ہے. اللہ تعالیٰ نے قرآن پاک میں ہمیں یہ ذہن دیا ہے کہ دیکھو اگر اللہ کو راضی کرو گے اور اس کی طرف چلو گے تو کامیابی ہے دنیا کی بھی اور آخرت کی بھی. تاریخ کے ورق اٹھا کے دیکھ لیں, جو جنہوں نے اللہ کو اپنی منزل بنایا نا وہ کبھی ناکام نہیں ہوئے, اور جنہوں نے دنیا کو اپنی منزل بنایا ان کے بھی انجام آپ کے سامنے, چاہے وہ بڑے بڑے بادشاہوں فرعون کو دیکھ لیں, نمرود کو دیکھ لیں, کتنے کتنے پاورفل کتنے طاقتور لوگ آئے اس دنیا میں, لیکن کیا انجام ہوا ان کا؟ وہ سب کو ایسے اللہ تعالیٰ نے صفحہ ہستی سے مٹا دیا. آپ قارون کا نام جانتے ہیں, قارون کو دیکھیں. قارون ایسا مالدار تھا کہ جو کم عقل لوگ تھے نا وہ اس کو دیکھ کے کہتے تھے ہائے کاش ہمیں بھی ایسی بادشاہت اور ایسا خزانہ اور ایسی دولت مل جائے جیسے قارون کے پاس ہے. تو اللہ تعالیٰ نے کیسے قرآن پاک میں اس کا حال بیان کیا, اور وہ پوری اس کے بارے میں تفصیل, اس کی تفصیل ہے کہ دیکھو کیسے وہ لوگ دیکھ دیکھ کے رش کرتے تھے اور کہتے تھے ہائے کاش ہمیں ایسا خزانہ ملے, ہائے کاش ہم بھی ایسے ہو جائیں گے جیسے قارون ہے. لیکن قارون کا اللہ تعالیٰ نے وہ انجام کیا اور اس کو بیان فرمایا کہ کیسے اس کو اللہ نے اس کے خزانوں سمیت زمین میں دھسا دیا اور اس کا کچھ بھی نہیں رہا. اللہ تعالیٰ دکھاتا ہے کہ دیکھو جو لوگ اس دنیا کو منزل بنا کے اس کی طرف دوڑتے ہیں نا
उनका कुछ भी नहीं रह जाता, वो इबरत का निशान बन जाते हैं दूसरों के लिए। कुरान हमारा ये जहन बनाता है, आज की जो सेकुलर तालीम है ना, वो पता है क्या जहन बनाती है, कि नहीं कोई बात नहीं, जो दुनिया है ये सब कुछ है, यहाँ पे पैसा है तो मेरी शादी होगी, यहाँ पे पैसा है तो मेरे पास घर होगा, यहाँ पे पैसा है तो सलामी होगी, यहाँ पे पैसा है तो इज्जत होगी, यहाँ पे पैसा है तो मेरे पास ताकत होगी। ये यहाँ ये तालीम जो आज दुनिया की तालीम है ना, वो ये जहन बनाती है। कुरान कहता है कि जिसके साथ अल्लाह होगा ना, उसके लिए इज्जत है, उसके लिए बुलंदियाँ हैं, उसके लिए दर्जात हैं, उसके लिए सलामे हैं, जिससे अल्लाह राज़ी हो गया। कितने डिफरेंट जहन है दोनों तरफ, एक कुछ बता रहा है और दूसरा कुछ बता रहा है। पूरा कुरान कहता है अलम तरा अलम तरा अलम तरा, कितनी दफ़ा आया ना कुरान पाक में, क्या तुम गौर नहीं करते, क्या तुम देखते नहीं हो, क्या तुम सोचते नहीं हो, क्या तुम समझते नहीं हो। ये देखना आंखों का देखना नहीं है, अकल से सोचते नहीं हो। लेकिन देखा कैसे जाए जब इन आंखों के आगे दुनिया की मोहब्बत की पट्टी बंधी हुई है, तो देखा क्या जाएगा? तुम सुनते नहीं हो, समझते नहीं हो, सुना कैसे जाएगा जब इन कानों के अंदर म्यूजिक हर वक्त जाता रहे, तो फिर कुरान का नगमा कहाँ समझ में आएगा? देखें, थोड़ी सी वैक्स कान में हो जाए ना तो सुनाई कम देता है, जब म्यूजिक की वैक्स पड़ी हुई है कानों के अंदर तो क्या सुनाई देगा? ये पर्दे पड़ गए, इसीलिए अल्लाह ताला फरमाते ना, सुम्मुन बुकमुन उम्युन फहुम ला यरजऊन, अंधे बहरे गूंगे हैं, ये नहीं लौट के आएंगे। क्या आज मुसलमानों का हाल भी यही नहीं हो गया कि अंधे बहरे और गूंगे बन चुके हैं? अपने सामने देखते हैं, अपने सामने जनाजे उठाते हैं, लेकिन ये नहीं देखते कि मुझे भी एक दिन इस जगह पे होना है। अपने सामने इबरत की कहानियाँ सुनते हैं, लेकिन ऐसे लगता है जैसे कानों पे भी पर्दे पड़ चुके हैं। अल्लाह ताला इसीलिए फरमाते हैं सूरह आराफ में, अल्लाह ताला फरमाते हैं इनके दिल हैं लेकिन ये समझते नहीं हैं। आयत ही आपके सामने रख देती हूँ, इनके दिल हैं लेकिन ये समझते नहीं, इनके पास आंखें हैं लेकिन ये देखते नहीं हैं। अल्लाह ताला फरमाते हैं लहुम कुलूबुन ला यफ़क़हूना बिहा व लहुम आयुनुन ला युबसिरूना बिहा, इनके दिल हैं लेकिन दिलों से ये काम नहीं करते कि कभी गौर व फिक्र करें, इनके पास आंखें हैं लेकिन आंखों से ये देखते नहीं हैं। وَلَهُمْ آذَانٌ لَا يَسْمَعُونَ بِهَا, और इनके कान हैं लेकिन कानों से भी सुनते नहीं हैं। अल्लाह ताला ने फरमाया أُولَئِكَ كَالْأَنْعَام, ये ऐसे हैं जैसे चौपाए होते हैं, जानवरों की तरह हैं, बल्कि बल हम अदल, बल्कि उससे भी ज़्यादा गुमराह, उससे भी ज़्यादा इनका हाल गया गुजरा है। जानवर भी जो है ना, गाय भैंस ये बकरियाँ देख ले, चौपाए जो हैं, अगर वो चरवाहा कोई उनको हाँकता है, एक तरफ को आवाज़ देता है, तो उनको ये पता होता है कि ये हमारा मालिक हमें बुला रहा है। वो इनके तो हाल उससे भी गए गुजरे होगा कि इनके मालिक की पुकार है, इनको सुनाई नहीं देती। तो ऐसा नहीं कि दिल नहीं है, दिल हैं, लेकिन वो दिल कैसे मुर्दा हो चुके हैं, कैसे पत्थर हो चुके हैं। आज हम दिल सीने के अंदर दिल रखते हैं, लेकिन अल्लाह ताला ने फरमाया ना कि सुभान अल्लाह, बनी इसराइल के बारे में फरमाया था हमारा हाल भी वही हो गया, सुम्मा कसत कुलूबुकुम, उनके उनके दिल कुलूबुहुम, उनके दिल हैं लेकिन इतने सख्त हो गए हैं कैसे, जैसे पत्थर कल हिजारा औ अशद्दु कसवा, या फिर पत्थर से भी ज़्यादा सख्त, क्योंकि पत्थर भी कभी फट जाता है हाँ, और उसमें से पानी बह निकलता है, और पत्थर भी कभी अल्लाह की खशियत से उसकी हैबत से गिर पड़ता है। आपने लैंडस्लाइड्स देखी है ना, कुरान कहता है पत्थर भी गिर जाते हैं, पत्थर से भी चश्मे फूट पड़ते हैं। वो तुम कैसे लोग हो कि जिनको कुरान का भी असर नहीं होता, जिनके सामने कुरान पढ़ा जाए उनको पता ही नहीं है, जिनके दिल बदलते ही नहीं, जिंदगियां बदलती ही नहीं, रास्ते बदलते ही नहीं, वो ही एक डगर है उसी पे चलते जाते हैं, बस एक डायरेक्शन पकड़ी हुई है बस चलते जाते हैं। और हम सोचते हैं कि नहीं, हम तो बहुत कुरान भी सुनते हैं और बड़ा पढ़ते हैं और हम तो बहुत, बहुत। याद रखें, जो कुरान आपकी ज़िंदगी को नहीं बदल रहा ना, तो वो समझ लें कि बेफ़ायदा है, वो तो ऐसे ही है सुमन बुकमन उमियन वाला हाल। क्योंकि जो कुरान दिल में नहीं उतरा, हम कहते कितनी दफ़ा हमने कुरान तो पढ़ा हुआ है, कौन सा आपने कोई हमें नई बात बतानी है, हम पढ़ते ही हैं, हम घरों में पढ़ रहे हैं है ना, तो कौन सी आप नई बात बताएंगे, कितनी दफ़ा आप सब पढ़ चुके होंगे। क्या बात है कि कुरान ज़िंदगी नहीं बदलता, फिर कहीं तो मसला है ना। اس لیے کہ ویسے نہیں پڑھا جیسے پڑھنا چاہیے تھا. کیا بات تھی کہ عمر رضی اللہ تعالیٰ عنہ ایک دفعہ قرآن سنا ہے اور وہ جو تلوار لے کے جا رہے تھے آپ صلی اللہ علیہ وسلم کو قتل کرنے کے لیے, وہ آپ صلی اللہ علیہ وسلم کے جان نثار بن گئے. کیا بات تھی. اور یہ قرآن غلافوں میں ڈال کے اگر گھروں میں سجانا ہی تھا, یہی مقصد تھا, تو پھر کافروں کو یہی کافر کر لیتے نا. کیا کیا ضرورت تھی اتنی جنگیں کرنے کی, اتنا لڑنے کی, اتنی دشمنیوں کی. وہ انہوں نے اپنی زندگیاں بھی خراب کی, دوسروں کی بھی خراب کی. بس یہ لے کے ایک کتاب رکھنی ہی تھی نا اور اس کو چومنا تھا. یہ تو کوئی مشکل بات نہیں تھی. مشکل تو تب ہے کہ جب یہ قرآن زندگی میں آئے, جب یہ قرآن شیلف پہ نہیں ہو. میرے کچن میں بھی قرآن ہے, یہ مطلب نہیں کہ رکھا ہوا ہے. کچن میں قرآن کیسے ہے جب کچن میں حلال آئے, جب میرے ڈرائنگ روم میں بھی قرآن ہو, جب میرے بیڈ روم میں بھی قرآن کی آیتوں پہ عمل ہو رہا ہو, جب میری چار دیواری کے اندر کوئی نہیں دیکھ رہا, اللہ دیکھ رہا ہے, صرف قرآن کے اوپر عمل ہو رہا ہو. یہ ہے قرآن زندہ کرنا. ادر وائز کیا ہے, بس ایک کتاب ہے جو رکھی ہوئی ہے. بس ہم سب اس کی بہت عزت کرتے ہیں. عزت کی حد تک ٹھیک ہے, عزت ضروری ہے, ظاہر ہے, یہ اللہ کا کلام ہے. لیکن اس کی اصل عزت کیا ہے کہ جب ہم واقعی اس قابل, اس کو سمجھتے ہیں کہ ہماری زندگی میں آئے. نہیں نہیں, اس قابل نہیں ہے کہ ہماری زندگی میں آئے. ہاں بس اس قابل ہے کہ ہم اس کو چوم لیں. اس کو اس قابل نہیں سمجھتے کہ یہ ہمارے گھر کی زینت بنے, اس قابل نہیں سمجھتے. بس اسی قابل سمجھتے ہیں کہ اوپر پڑی رہے اور ایک طرف رہے اور ہماری زندگیوں میں اس کا عمل دخل نہ ہو. یہ ہے آج ہمارا قرآن کے ساتھ رویہ. اسی لیے ہم دیکھیں کتنی جگہ درس سنیں گے, یہ سنیں گے. ہم درس تو جاتے ہی ہیں, تو درس سننے میں کیا ہے, وہ تو کوئی ہمارا کوئی پرابلم نہیں ہے. اچھا ہے, بڑا مزہ آتا ہے. آپ دیکھیں یہاں پہ میں آئی تھی, میرے خیال کافی سال ہو گئے اب, ہے نا, بہت سارے لوگ تھے یہاں پہ. اور اس کے بعد آج آپ لوگوں سے ملاقات ہو رہی ہے, بہت سارے چہرے مجھے نہیں نظر آ رہے جو اس وقت تھے. تو اتنے عرصے میں کیا چینج آئی. ہم سوچیں کیا ہم اتنے سالوں میں یہ انتظار کرتے ہیں کہ اگلا درس آئے گا تو پھر میں سنوں گی. اور ہو سکتا ہے کہ ہم آج بیٹھے میں, اللہ نہ کرے ایسا ہو کہ ہم اب اگلے کسی درس کا انتظار کریں جو سالوں بعد ہو. بس ہم درس ٹو درس صرف وہ کرتے ہیں کہ نہیں, قرآن کو ہم نے عمل نہیں کرنا. بس ہم نے اس کو اتنا حد تک سن لیا کہ بس مزہ آ گیا اور اس طرح ہو گیا, چلو جی بڑا اچھا درس تھا, کپڑے جھاڑ کے چل پڑے. اللہ تعالیٰ فرماتے ہیں وَلَوْ أَنزَلْنَا هَذَا الْقُرْآنَ عَلَىٰ جَبَلٍ, اگر ہم اس قرآن کو کسی پہاڑ پہ اتارتے نا, لَرَأَيْتَهُ خَاشِعًا مُتَصَدِّعًا مِّنْ خَشْيَةِ اللَّهِ, تو وہ بھی ریزہ ریزہ ہو جاتا اللہ کے خوف سے. وہ بھی ریزہ, کتنا سخت ہوتا ہے پہاڑ, لیکن وہ بھی ریزہ ریزہ ہو جاتا اللہ کے خوف سے. تو یہ دل کیسے ہیں جو ٹوٹتے ہی نہیں اور زندگیاں بدلتی نہیں, کیونکہ مسئلہ قرآن میں نہیں ہے, مسئلہ ہمارے اپنے اندر ہے. دیکھیں آپ, بارش ہوتی ہے نا, بارش سیم ہے, لیکن اگر وہ بارش کا قطرہ سیپ ہے نا, سیپ, سیپی سمجھتے ہیں نا, اس کے اندر ٹپکتا ہے تو کیا بن جاتا ہے, موتی بن گیا. اور اگر گٹر میں گر گیا تو کیا بنے گا, کچھ بھی نہیں ہے, گندا پانی ہے. اگر زرخیز زمین پہ گر گیا تو کچھ پودا اگائے گا, اور اگر پتھر پہ گرا تو کیا ہوگا, کچھ بھی نہیں. تو یہ بارش کی طرح ہے, اللہ تعالیٰ نے قرآن پاک میں اپنے کلام کو بارش سے تشبیہ دی ہے, یہ بارش کی طرح. تو بارش وہی ہوتی ہے, قرآن وہی ہے, فرق کس میں, دلوں کا فرق ہے. کوئی دل سیپ کے منہ کی طرح ہے کہ پانی گرا اور موتی بن گیا, اور کوئی دل ایسے ہیں جیسے پتھر کہ پانی گرا اور پانی بہ گیا اور کوئی بھی اثر نہیں ہوا, اور کوئی دل زرخیز زمین کی طرح ہے, کچھ نہ کچھ ہوگی آئے گا اس میں. سب کے دل مختلف ہیں. قرآن وہی ہے. جو اس قرآن کے ساتھ جڑ گئے تھے, پھر دیکھو کہ ان کی زندگیاں کیسے بدلیں. آپ کو میں نے سامنے حضرت عمر کی مثال رکھی, حضرت رابعہ بصری کو دیکھ لیں, کہ جب وہ ان کے شوہر کی وفات ہوئی. پہلے تو میں آپ کو بتا دوں کہ ان کا جو حسب نسب تھا نا, وہ کچھ ایسا نہیں تھا, وہ حبشی فیملی سے تھی, یعنی بلیک تھی, غلام تھی, نسل سے غلامی چلی آ رہی تھی, بانج بھی تھی. یعنی عورت کے اندر جو خصوصیات ہوتی ہیں, خوبصورتی دیکھی جاتی ہے, مال و دولت دیکھی جاتی ہے, हसब नसब देखा जाता है, इनमें से कोई चीज़ उनके पास नहीं थी। फिर भी हाल ये था कि रात को उठती थी, यानी रात को जब शौहर बिस्तर पे आते थे, उनसे पूछती थी कि आपको मेरी ज़रूरत तो नहीं है, वो कहते थे नहीं, तो मुसल्ले पे खड़ी हो जाती थी और इबादत करती थी। और जब शौहर की वफ़ात हो गई तो बड़े बड़े जो उस वक़्त के यानी बुज़ुर्ग इमाम और वो थे, उन्होंने उनको रिश्ते भेजे, वो कहने लगी 3 सवालों के अगर जवाब दे दोगे ना तो मैं तुमसे शादी करूँगी। पहला सवाल ये है कि जब अल्लाह ताला आमाल नामे तकसीम करेगा तो ये बताओ कि मेरा आमाल नामा मुझे दाएं हाथ में मिलेगा या बाएं हाथ में। उन्होंने कहा हमें क्या पता। उन्होंने कहा दूसरा सवाल ये बताओ कि जब आमाल नामे तुलेंगे तो मेरी नेकियां बढ़ जाएंगी कि घट जाएंगी। उन्होंने कहा हम तो नहीं जानते। उन्होंने कहा तीसरा सवाल ये कि पुल सिरात के ऊपर ये बताओ कि मैं पार हो पाऊँगी या नहीं हो पाऊँगी। उन्होंने कहा हम नहीं जानते। उन्होंने कहा नहीं जानते तो फिर मुझे इसकी तैयारी के लिए छोड़ दो, मुझे इसकी तैयारी करनी है। और जब वफ़ात हुई उसके बाद किसी की ख्वाब में आई तो उन्होंने पूछा कि आपके साथ क्या मामला हुआ। फरमाने लगी मेरे पास मुनकर नकीर आए और उन्होंने पूछा, जो उनका सवाल होता है मन रब्बू का, तुम्हारा रब कौन है। तो मैंने कहा, ये बहुत यंग एज में इनकी डेथ भी हो गई थी 42 में, तो उन्होंने फरमाया कहती मैंने कहा वो जिसको 40 साल नहीं मैं भूली, 4 फुट ज़मीन के अंदर आके क्या उसको भूल जाऊंगी। तो उन्होंने मुझे छोड़ दिया कि इससे और क्या सवाल करें, जिसको 40 साल नहीं मैं भूली ज़मीन के ऊपर रह के, मैं 4 फुट ज़मीन के नीचे आके इस घड़े में आके क्या उसको भूल जाऊंगी। जिन्होंने इस कुरान को सीरियस लिया ना, उनको फिर लग गई फिक्र किसकी, आखरत की, कि हमें अपनी आखरत बनानी है, हमें अपने वक्त को ज़ाया नहीं करना, हमें वहाँ जाना है। उनकी हर फिक्र के ऊपर ये फिक्र गालिब थी। देखें आप, ये देखें अल्लाह ताला फरमाते हैं कुरान पाक में, बल तो सिरून अल हयात दुनिया वल आखरत खैरुम व अबका, ये तो दुनिया की ज़िंदगी को तरजीह देते हैं जबकि आखरत है जो बेहतर है और बाकी रहने वाली है। हम कहते हैं नहीं, हम तो नहीं दुनिया की ज़िंदगी को तरजीह देते, हम तो नमाज पढ़ते हैं, हम दर्स भी सुन लेते हैं, तो हम तो आखरत को ही तरजीह देते हैं। पता है तरजीह देना क्या होता है? ये बात नहीं है तरजीह देने के अंदर कि हम ये कहें कि मैं वो दर्स सुन लेती हूँ, मैं 5 वक्त नमाज़ पढ़ लेती हूँ, मैं कभी कभी सदका कर देती हूँ, ये नहीं है। तरजीह देना ये है कि जब दुनिया के लिए कोशिश की जाए तो आपको वो कोशिश बहुत यूज़फुल लगती है और बहुत इम्पॉर्टेंट लगती है, और आखरत के लिए कोई कोशिश की जाए तो आपको लगता है इसकी क्या ज़रूरत है, ये तो फजूल है, ये तो बेकार है, इस काम की क्या है, ये तो बाद में कर लेंगे। आपको दुनिया का हर काम इम्पॉर्टेंट एंड अर्जेंट लगता है और आखरत की तरफ आपकी कामयाबी के लिए जो आप काम करते हैं वो आपको ऐसे लगता है कि ये कोई ऐसा काम नहीं है, कोई करते हुए भी देख लें तो ये तो बिल्कुल ही फनेटिक हो गए, ये तो बिल्कुल ही ऐसे ही पागल हैं, ये तो बिल्कुल ऐसे, ये हैं काम जो करने के हैं, कोई जॉब के लिए कर रहा है, कोई करियर के लिए अपने कर रहा है, कोई और अपनी एजुकेशन के लिए भाग दौड़ कर रहा है, कोई और मकाम मर्तबे के लिए कर रहा है, कोई और अपनी अमीरी अपनी दौलत के लिए पाने के लिए कर रहा है। वो सारी आपको बड़े लोग अकलमंद लगते हैं कि देखो ये कितनी वाइज है, वाकई बड़ा सक्सेसफुल है, वाकई बड़ा। और अगर कोई ये छोड़ के अल्लाह की खातिर वो कोशिशें कर रहा हो तो आपको लगता है कि ये क्या बात हुई, इसकी क्या ज़रूरत है, ये तो बाद में भी कर सकता है, इतनी यंग एज में ये इस तरफ लग गई है, इतनी यंग एज में ये इस तरफ लग गया ना, वो कोशिशें बेकार लगती हैं और ये कोशिश यूज़फुल लगती है, ये इम्पोर्टेंट लगती है, वो अनइम्पोर्टेंट लगती है। जो भी हमारे दुनिया के काम है वो ज़्यादा इम्पोर्टेंट लगते हैं, आखरत के लिए जो काम है वो अनइम्पोर्टेंट लगते हैं। हर वक्त फ़िक्र सोचें, सुबह उठते हैं तो हर वक्त फ़िक्र किसकी गालिब रहती है, दुनिया की या आखरत की। रात को सोते हैं तो क्या फिक्रें रहती हैं, क्या परेशानी होती है, परेशानियाँ दिमाग पे कौन सी सवार है, वो इतना बड़ा दिन आने वाला है उसकी कोई नहीं परेशानी, एक ही परेशानी है कि हाँ है जॉब ना चली जाए, अरे वो बिल ये पे करना है, बच्चों को स्कूल से लेकर आना है, आज खाना क्या पकाना है, फलां पार्टी में जाना है वहाँ पे पहनना क्या है, یہ فکریں دماغ پہ سوار ہیں اور اتنے بڑے دن کی فکر اسے غافل ہے. اسی کو تو اللہ تعالیٰ فرما رہے ہیں کہ بل تؤثرون الحیات الدنیا, انہوں نے دنیا کی زندگی کو ترجیح دی ہوئی ہے, آخرت ان کی نظروں سے اوجھل ہے, ان کو پتہ ہی نہیں ہے کہ آخرت کی فکر کیا چیز ہوتی ہے. کہ اگر یہ اس دن کا ذرا سا بھی ہمیں احساس ہو, جیسے حضرت عمر تھے کہ جس وقت ان کی وفات کا وقت قریب تھا تو رونے لگے, تو کسی نے پوچھا کہ آپ کیوں رو رہے ہیں, فرمانے لگے میں موت کے ڈر سے نہیں رو رہا, میں موت کے بعد کی جو گھاٹیاں نا ان سے ڈر رہا ہوں, وہ ان کو رلا دیتی تھیں. یہ موت تو کوئی چیز نہیں ہے, اب ہمیں کوئی پتہ چل جائے کہ ہائے ہم نے مرنا تو ہمیں تو مرنے کا ہی غم لگ جائے گا, ہائے ابھی تو میری عمر ہی کیا تھی اور میں جانے لگی ہوں, یہ سب چیزیں چھوڑنی پڑیں گی کیونکہ ہم نے ساری انویسٹمنٹ یہاں کی ہوئی ہے نا. انویسٹمنٹ اگر آخرت میں کی ہوتی تو پھر ڈر نہ لگتا, لیکن انویسٹمنٹ جب یہاں کی ہوئی ہے تو وہی کہتے ہیں نا, جہاں پہ انسان کا مال, جہاں پہ انسان کا پیسہ, جہاں پہ انسان کی انویسٹمنٹ ہوتی ہے اس کا دل وہیں لگتا ہے. تو وہ اس وقت رو رہے ہیں کہ موت کے بعد کیا ہوگا, اسی لیے تو اپنے بیٹے سے فرما رہے ہیں کہ جب بیٹے کی گود میں ان کا سر پڑا ہوا ہے تو اپنے بیٹے سے کیا فرماتے ہیں, میرا سر زمین پہ رکھ دو اور اپنا سر مٹی میں ملنے لگے اور فرمانے لگے اے عمر تیرا کیا بنے گا, تو تو ہلاک ہو گیا اگر تیرے رب نے تجھے معاف نہ کیا. یہ حضرت عمر ہیں جن کے بارے میں آپ صلی اللہ علیہ وسلم نے فرمایا شیطان بھی اپنا راستہ بدل دیتا ہے جدھر سے عمر آ رہا ہوتا ہے. اور جو اس قرآن کو سیریس لیتے تھے اللہ تعالیٰ نے فرمایا وجلت قلوبہم, ان کے دل جو ہے نا وہ نرم پڑ جاتے ہیں, ان کی آنکھوں سے آنسو بہ پڑتے ہیں, ان کی کھالیں ڈھیلی پڑ جاتی ہیں. ہمیں ہمارے پر کیوں نہیں اثر ہوتا, کیونکہ اندر سے دل مردہ ہو چکے ہیں. نہیں تو ہم لے کے گھوم رہے ہیں نا, اگر ویسے یہاں پہ سینے میں درد ہو فوراً کارڈیولوجسٹ کے پاس جائیں گے, ارے پتہ نہیں مجھے کہیں کوئی کچھ ہونے تو نہیں لگا, اور دل کے تار اللہ سے کٹے ہوئے ہیں اور کوئی فکر نہیں ہے, گھوم رہے ہیں ایسے, کوئی کنیکشن ہی نہیں ہے اللہ تعالیٰ کے ساتھ, دل مردہ ہے اور اس کو زندہ کرنے کی فکر نہیں ہے. تو دیکھیں اسی لیے صحابہ کرام نے جب اس کو واقعی دلوں پہ لیا تو آپ دیکھتے ہیں کہ ان کی زندگیاں ہی بدل گئیں, وہ نہیں رہے تھے جو پہلے ہوا کرتے تھے, یہ تو امی لوگ ہوتے تھے, ہم اس کو زمانہ جاہلیت کہتے ہیں. کیسے ان کی زندگیاں بدل گئیں, اور ہم تو اپنے آپ کو بہت پڑھے لکھے کہتے ہیں, 21ویں صدی کے لوگ کہتے ہیں, لیکن انہوں نے اس قرآن کو ایسے نہیں لیا کہ بس پڑھنے کی ایک کتاب ہے, مردوں کی ایک کتاب ہے, انہوں نے زندوں کی کتاب سمجھا تھا. ہم نے مردوں کی کتاب بنایا ہوا نا, ہم نے تو بس مردوں کا ثواب پہنچانے کی ایک چیز ہے سمجھا ہوا اس کو. آپ دیکھ لیں صبح کو جب ہم اٹھتے ہیں ہماری جو پلاننگ ہے, ہمارے جو پروگرام ہیں, ہمارے جو وہ ہوتے ہیں, کس کس چیز کے پروگرام بن رہے ہوتے ہیں ذہن کے اندر, کبھی سوچا کریں, دیکھا کریں, غور کیا کریں, کس چیز کے پروگرام بن رہے ہوتے ہیں پورے دن کو گزارنے کے, دن کیسے ہوگا, کیا ہوگا, وہ پروگرام, یہ پروگرام, ایسے پروگرام, یہ کر لیں گے, وہ کر لیں گے, اس طرح کی باتیں ذہن کے اندر چل رہی ہوتی ہیں. اس لیے کیونکہ ساری سوچ جو ہے نا وہ اسی دنیا کے گرد گھوم رہی ہے, اور اسی کے تانے بانے کے اندر, اسی کی بھاگ دوڑ میں آپ دیکھیں گے کہ شام ہو جاتی ہے, دن ختم ہو جاتا ہے. اب اس کے اندر آخرت کی سوچ کتنی ہے یا آخرت کے بارے میں فکر کتنی ہے, کچھ بھی نہیں ہے. تو کسی وقت تو انسان یہ سوچے نا کتنا کمانا ہے, کتنا بنانا ہے, کتنا سیو کرنا ہے, کتنا وہ کرنا ہے, کسی وقت تو انسان سوچے کہ نہیں بس اب بہت میں نے ٹائم دنیا کو دے دیا ہے, بہت ٹائم اس کے لیے سپینڈ کر دیا ہے, اب مجھے کوئی اپنی آخرت کے لیے بھی فکر کرنی ہے. کوئی وقت تو ہونا چاہیے کہ انسان اس چیز کی طرف آئے کہ بس میرے اتنے سال, میں 40 سال کی ہو گئی ہوں, میں 50, جیسے کوئی ایک عالم نے کہا تھا کہ جب تم 50 سال کے ہو جاؤ نا تو اپنا سامان باندھ کے رکھو کیونکہ اب کوئی بھی وقت جانے کا آ سکتا ہے, اب 50 کے ہو جاؤ سامان باندھ کے رکھو. صحابہ جب 40 کے ہو جاتے تھے نا, 40 ایئرس کے, تو کہا جاتا ہے کہ وہ اپنی دنیا سے نا جیسے ایک طرف ہو جاتے تھے کہ اب بس کسی وقت بھی چل چلاؤ کا وقت آ جائے گا, ان کا یہ ہوتا تھا. 40 کیا, ہم تو 70-80 کے بھی ہو جائیں تو وہ نہیں, دنیا کے شوق ہی نہیں ہمارے ختم ہوتے ہیں نا, ہم تو اسی, اتنے زیادہ ہمارے دل اس میں کھبے ہوئے ہیں इतने ज़्यादा हम इन इसके अंदर हैं कि इससे हमारा दिल निकलता ही नहीं। पूरी जो दिल है ना वो भरा पड़ा हुआ है दुनिया की मोहब्बत से। दुनिया ज़रूरत है, ज़रूरत है, इसे निकल के नहीं हमने कहीं जाके आप ये कहें कि ये तो हमें ये कह रही है कि दुनिया होनी नहीं चाहिए, नहीं दीन और दुनिया तो साथ साथ। बिल्कुल बात सही है, दीन और दुनिया साथ साथ ही है। कोई नहीं कहता कि रहवानियत इख्तियार कर दो, जाओ जंगलों में जाके रहो, ना कुछ पहनो ना कुछ खाओ, बस इस तरह से फ़कीराना हुलिये में फिरो, ये नहीं इस्लाम कहता। मगर दुनिया और दीन कैसे है, समझ लें कि जैसे एक कश्ती है, कश्ती से पानी जब तक बाहर रहता है कश्ती सलामत है, अगर पानी अंदर आ जाए तो क्या होगा, डूब जाएगी, है ना। इसी तरह है, हम एक समझ लें हमारी ज़िंदगी कश्ती की तरह, उस कश्ती ने चलना भी पानी में ही है, वो पानी दुनिया है, ठीक है, इसी दुनिया के अंदर हमने रहना है और इसी में चलना है। लेकिन अगर ये पानी आ गया दिल के अंदर, अगर ये दुनिया की मोहब्बत दिल में आ गई तो डूब जाएंगे, समझ रहे हैं। तो ये मोहब्बत दिल के अंदर ना आए, ये बाहर रहे दैट्स फाइन, तभी आपने इसी के अंदर रहना है ना, इसी के अंदर रह के अपनी आखिरत के लिए तैयारी करनी है ना। तो इस दुनिया के अंदर रहते हुए, इसके अंदर चलते हुए, इसके काम करते हुए ही चलना है, मगर इसको मकसद नहीं बनाना कि इसी की फिकरात में, इसी की परेशानियों में दिन और रात गुजरे जा रहे हैं और हमें एहसास नहीं हो रहा कि हम कितनी तेज़ी से अपने आखिरी वक्त की तरफ जा रहे हैं, कितनी तेज़ी से बढ़ रहे हैं। एक दिन वो भी होगा ना, अगर इसी तरह सुबह शाम गुजरते रहे, इसी तरह की हमारी प्लानिंग्स और मसरूफियात रही और ऐसी दौड़ भाग रही। देखो इंसान, हम अपने सामने देखते हैं लोगों को, कई लोगों को हमें पता चलता है जब उनकी डेथ का, इधर खाना बनाया रखा, अभी खाते हैं मज़े मज़े के खाने बनाए, बाहर निकले कभी वापस ही नहीं आए, खाना वहीं पड़ा हुआ है। इंसान इधर लजीज खाने तैयार करवाता है, उसको पता नहीं होता कि कब्र के कीड़े उसके मुंतजर हैं कि अब ये आने वाला है। औरतें टेलर्स के पास फिर रही होती हैं, ये मैचिंग वो करनी है, और उसका कफन का कपड़ा बाजार में आ चुका होता है। हम खुद जाके, एक दफ़ा मैंने बाज़ार से जब किसी के कफन का लिए कपड़ा ख़रीदा, मैंने सोचा कि ये कब इस शेल्फ़ पे पड़ा होगा, किसी ने रखा होगा और नहीं पता होगा कि किसने फौत हो जाना है आज सुबह और शाम को उसको ये कफन पहनाया जाना है, हम नहीं जानते। तब इन्हीं घरों से उठ के इंसान अंधेरे घर में चला जाता, यहाँ पे तो रोशनियाँ कीम ही हैं, वहाँ पे किधर से रोशनी लाओगे। यहाँ पे तो इंसान अपने ऊपर एक गंदगी नहीं बर्दाश्त करता और उधर मट्टी के अंदर पड़े हो गए और कब्र के कीड़े लड़ेंगे एक दूसरे से इसको खाने के लिए और भंबोड़ने के लिए। देखो तो सही कि इंसान का अंजाम क्या है, क्यों इस अंजाम को भूल जाते हो, क्या दुनिया इतनी सर पे सवार होगी कि कभी सोचते नहीं हो कि एक दिन यही औलाद अपने कंधों पे डाल के और लेकर जा रही होगी और वहाँ पे छोड़ आएगी, कोई साथ जाने वाला नहीं होगा। और हम अपनी आँखों से देखते हैं, अपनी आँखों से ये जेवर जिनके लिए हम इतनी दौड़ भाग करते हैं ना, सब उतार लेते हैं लोग, खुद उतारते हैं हम, जब किसी की डेथ होती है फौरन उतारते हैं, हाय कहीं उंगलियां सख्त ना हो जाए, हाय ये कहीं सख्त ना हो जाए, उतार के रख दो। बाद वाले हैं ना जो जिन्होंने बरतना है, ये साथ नहीं आप लेकर जा सकते, यू आर नॉट अलाउड कि इसको कब्र में साथ ले जाओ। तो कौन सी चीज़ जाने वाली है, किसी वक्त अपने घर पर नज़र दौड़ा के देखा करें, इसीलिए गौर व फिक्र करो ना, कभी सोचा करें, घर में देखें ये पर्दे, ये लैंप, ये मेज़, ये कुर्सी, ये इनमें से कौन सी चीज़ मेरे साथ जाएगी मेरी कब्र में, ये मेरी वार्डरोब, इसमें इतने सारे कपड़े पड़े हुए, कितना भी जमा कर लोगे, कितना भी जमा कर लोगे, जाओगे वो ही उन्हीं सफ़ेद दो चादरों में, कितने जूते पड़े हुए, कितनी क्या जाएगा हमारे साथ, और इसको जमा करने में हमने कितना वक्त लगा दिया। ये वक्त इतना कीमती है, इतना कीमती, इसकी वैल्यू आप नहीं आज जानते, इसकी वैल्यू आज आप नहीं जानते। ये क़यामत के दिन जब खड़े होगे ना, तो पूरा कुरान कहता है इंसान उस दिन याद करेगा, इंसान उस दिन याद करेगा اس وقت کو اللہ تعالیٰ فرماتے ہیں. جیسے تیسویں پارے میں تو آپ دیکھ لیں ہر ایک تقریباً صورت میں یہی یاد کرایا گیا. اللہ تعالیٰ فرماتے ہیں عالمت نفس ما قدمت و اخرت, اس دن جان لے گا انسان کیا آگے بھیجا اور کیا پیچھے چھوڑا. اللہ تعالیٰ فرماتے ہیں عالمت نفس ما احضرت, انسان جان لے گا کہ کیا لے کر آیا. اللہ تعالیٰ فرماتے ہیں اس میں سورۃ الفجر میں یقول یا لیتنی قدمت لی حیاتی, اس دن یوم اذن یتذکر الانسان وانا له الذکرا, اس دن انسان یاد کرے گا لیکن اب یاد کرنے کا کوئی فائدہ نہیں. ہم اس وقت کو جو موتیوں اور ہیروں سے بھی زیادہ قیمتی ہے نا, اس کو ہم بیچ رہے ہیں کس کے بدلے, ٹھیکریوں کے. وہ ہیں کھانے, وہ ہیں پینے, وہ ہیں سجاوٹیں, وہ ہیں اپنے آپ کو سجانا, وہ ہے یہ, ان چیزوں کے پیچھے آپ اتنا قیمتی وقت بیچ رہے ہو. اس ایک ایک لمحے کی قدر کرو. یہ چیزیں کیا ہیں, یہ چیزیں تو ختم ہو جانے والی ہیں. اس وقت کو اگر آپ نے انویسٹ نہ کیا اللہ کے راستے میں اور اس کو ٹھیکریوں کے لیے بیچ دیا, یہ وقت کبھی واپس نہیں آئے گا, یہ ایج کبھی واپس نہیں آئے گی, یہ صحت کبھی واپس نہیں آئے گی, یہ طاقت کبھی واپس نہیں آئے گی. ہر دن جو ہمارا گزرتا جا رہا ہے, ہم زیادہ طاقتور ہو رہے ہیں یا کم؟ کم ہو رہے ہیں نا. ہماری ایج جیسے جیسے بڑھ رہی ہے تو ہم ویک ہو رہے ہیں یا اسٹرانگ؟ ویک ہو رہے ہیں نا. ہمت بھی کم ہو رہی, طاقت بھی کم ہو رہی ہے, لیکن ہم انتظار کر رہے ہیں کہ جب بالکل ہی ہاتھ دھو بیٹھیں گے اپنی طاقت سے, ہمت سے, صحت سے, تب ہم کچھ کریں گے. تو تب تو کچھ کرنے کا وقت نہیں رہ جائے گا. ہم کتنے سارے لوگوں کا اپنے سامنے سنتے ہیں, اللہ تعالیٰ معاف فرمائے اور اللہ تعالیٰ ہم سب کو اپنی پناہ میں رکھے. آمین. کہ وہ جاتے ہیں, اچھا جی اب پتہ چلا, آپ کے سامنے بھی یہ اسٹوریز آتی ہوں گی, اب پتہ چلا وہ جی کینسر ہے, ان کو کینسر ہے, اچھا جی وہ لاسٹ اسٹیج کا کینسر ہے. اس کے بعد وہ تو ایک غم سے ہی دل پہ لے کے اور پھر وہ بستر پہ پڑ جاتے ہیں. چاہے چار دن پہلے تک ٹھیک چل بھی رہے ہوں گے تو ایک دم غم اتنا زیادہ اوور ویلم ہو جاتے ہیں, اس شاک میں آ جاتے ہیں کہ یہ ہو کیا گیا میرے ساتھ, وہ پڑ گئے اور اس کے بعد کیا ہے, ختم. اس کے بعد کون سی عمل کی رہ جاتی ہے مہلت؟ عمل کی مہلت تو ابھی ہے. اور یہ وقت, وہ جیسے وہ ایک کہانی بتائی جاتی نا کہ ایک کسان تھا, تو وہ اپنی لینڈ میں اس نے دیکھا کہ کچھ کوئی ہیرے تھے پڑے ہوئے, اس کو ہیروں کی کوئی پہچان نہیں تھی, تو اس کو کہیں سے مل گئے. اب اس نے نا وہ رکھ لیے, اس لیے رکھ لیے کہ کبھی وہ آتے ہیں پرندے یا کچھ آتے ہیں نا فصل کے اوپر تو ان کو مارا کروں گا, تو ان کو مارتا رہتا تھا, اس کو پتہ ہی نہیں تھا یہ ہیرے ہیں. اچھا ایک دن اس نے ایسے ہی ساتھ رکھ لی اور وہ شہر گیا بازار میں, تو جب شہر گیا تو کسی نے دیکھ لیے وہ ہیرے اور اس نے کہا یہ ہیرے کتنے کے بیچو گے تم؟ اس نے کہا کیا اس کی قیمت, اس نے اتنی بڑی قیمت اس کی بتائی جو خریدار تھا. اس نے کہا یہ واقعی اتنے قیمتی ہیں, میں تو ان کو پتھر سمجھتا تھا, یہ اتنے قیمتی ہیں. اس نے کہا ہاں یہ تو ہیرے ہیں, یہ پتھر تھوڑے ہی ہیں, تمہیں ان کی ویلیو نہیں پتا تھی. اس نے کہا میں تو ان کو مارتا رہا کبوں کو اڑانے کے لیے. وہ ہمارا حال ہے, ہمیں یہ نا زندگی ملی ہوئی ہے نا جو یہ ٹائم, یہ ہیروں سے بھی زیادہ قیمتی ہے اور اس کو ہم ایسے ہی مار رہے ہیں, ادھر 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 لیٹ گئے, سو گئے, اٹھ گئے, فون کر لیے, ادھر چلے گئے, ادھر چلے گئے, منہ اٹھایا ادھر چلے گئے, اوہ میں تو بڑی بور ہو رہی ہوں, چلو جی چابی پکڑی ادھر کرے, سہیلیوں کے ساتھ بیٹھ گئے, ادھر باتیں کر لی, ادھر گپے مار لی, ادھر کر لیا, چلو. وہ آپ کو نہیں پتا جب آپ آخرت کے بازار میں جائیں گے نا تو وہاں پہ جو ان کی ویلیو لگے گی پھر پتا چلے گا, وہ یہ تو بہت قیمتی تھے اور میں نے اس کو ایسے گنوا دیا, میں نے لوز کر دیا ان کو, جو وقت ہیروں کی طرح کا تھا اس سے بھی زیادہ قیمتی تھا, میں نے اس کو دنیا میں اس طرح گنوا دیا کہ واقعی میں اسے کبھی ہی اڑاتی رہی. تو اس وقت کو ضائع نہ کریں. یہ وقت انسان کو ملتا نہیں ہے, اللہ تعالیٰ نے آج ہمیں جو یہ ٹائم دیا ہوا ہے نا, یہ اس کا بہت بڑا احسان ہے ہمارے اوپر کہ اس نے ہمیں مہلت دی ہوئی ہے زندگی کی کہ ہم اس زندگی میں کچھ کمائی کر لیں اپنی آخرت کے لیے. اگر ہم نے اس میں کمائی نہیں کی اور ہم نے اس کو گنوا دیا تو آپ دیکھیں گے کہ پھر وہاں کے بازار میں جا کے ہمارے ہاتھ میں کچھ بھی نہیں ہوگا. کیونکہ وہاں جا کے ان چیزوں کی کوئی قیمت نہیں لگنی. آپ وہاں پہ جا کے بتائیں میرے پاس تو اتنے کپڑے تھے, میرے بینک میں تو اتنا بیلنس تھا, کیا قیمت لگے گی اس کی؟ وہاں پہ تو کہا جائے گا اس کی تو ضرورت ہی نہیں ہے. یہاں پہ تو عمل کی کرنسی چلے گی, وہ آپ کے پاس ہے نہیں. تو جب آپ نے نیکیاں ہی نہیں کی, جب آپ نے اللہ کے لیے خاطر کوئی وقت ہی نہیں گزارا, تو وہ عمل یہاں پہ ریکوائرڈ تھے, یہ تو نہیں ریکوائرڈ تھا جو آپ لے کر آ گئے. وہاں پہ پتا چلے گا کہ یہ جو ساری چیزیں ہم نے جمع کی ہوئی تھی یہ تو بیکار تھیں بالکل. ان کا اس دن احساس ہوگا, اور آج ہم سارے سوچ رہے ہیں ہم نے بڑا کچھ کر لیا, بڑا کچھ کر لیا, میں نے بڑی کمائی کر لی. ہر ایک مطمئن ہے جیسے ایز اف کہ ہم نے 500 سال کی زندگی لے کے آئے ہیں. ایسے ہر کوئی مطلب ایسی کوئی فکر نہیں, فکر میں نہیں کوئی بھی انسان لگتا کہ جو یہ بہت فکر مند ہے کہ اللہ میرا کیا ہوگا. کوئی فکر, بڑے ریلیکس ہیں ہم بیٹھے ہوئے, کیونکہ ہم سوچتے ہیں کہ شاید ہم ون وے ٹکٹ لے کر آئے ہیں. نو, اٹس اے ریٹرن ٹکٹ, یو ہیو ٹو گو بیک, آپ چاہیں یا نہ چاہیں. حضرت حسن فرماتے ہیں کہ تم چاہتے ہو کہ تم کو نوح علیہ السلام جتنی لمبی عمر مل جائے, حالانکہ اللہ کا حکم یعنی موت جو ہے ہر رات تمہارے دروازے پر دستک دیتی ہے. اور تم سمجھتے ہیں تو نوح علیہ السلام جتنی زندگی لے کر آئے, 950 سال انہوں نے تبلیغ کی تھی, اور چلو 1000 سال بھی تم جی لو گے تو پھر کیا ہوا اس کے بعد؟ تو ہم اتنے ریلیکس بیٹھے ہیں نا جیسے ابھی بہت ٹائم ہے. وہ جلدی کس بات کی ہے, ابھی تھوڑی جانا ہے ہم نے, ہمیں ابھی یہیں رہنا ہے. تو اگر آپ دیکھیں, ایک اللہ کے بندے تھے, کوئی خلیفہ تھے, وہ ممبر پہ فرماتے تھے اللہ کے بندو جس قدر ممکن ہو اللہ سے ڈرو, اور ایسے لوگوں میں سے ہو جاؤ جنہیں چیخیں سنائی دیتی ہیں دنیا میں. یعنی ایسے ہو جاؤ کہ جیسے تمہیں جہنمیوں کی چیخ دنیا میں سنائی دے رہی ہے. یہ قرآن نا, سبحان اللہ, جب آپ اس کی طرف آتے ہیں نا, یہ آپ کو نا وہاں وہاں کی سیر کرا دیتا ہے کہ جہاں پہ آپ سوچ بھی نہیں سکتے. یہ آج سائنٹسٹ جو ہے نا وہ کہتے ہیں ٹائم مشین کا ایک کانسیپٹ دیتے ہیں کہ فیوچر میں آپ کو لے جائیں گے اور وہاں پہ دکھائیں گے یہ ہے وہ ہے. تو ہر وہ لوگ بڑے اس میں انٹرسٹ ہوتے ہیں. آپ نے کہیں دیکھا ہوگا کہ انہوں نے فلمیں بھی اس کے اوپر بنائی ہوئی کہ فیوچر میں لے گئے پھر لوگوں کو دکھایا. اللہ تعالیٰ ہمیں اس قرآن میں فیوچر میں, ایسے فیوچر میں لے کے جاتا ہے جہاں پہ کوئی تصور ہی نہیں کر سکتا. حشر کے میدان میں کھڑا کر کے دکھا دیا کیسا ہوگا, جہنمیوں کی چیخیں سنوا دیں کہ وہ کیسی ہوں گی, جیسے جہنم کے گڑے کے ساتھ آپ کھڑے ہوئے اور آپ کو چیخیں سن رہی ہیں. جنت میں لا کے کھڑا کر دی اور وہاں کی نعمتیں دکھا دی, آسائشیں دکھا دی. یہ قرآن ہے, جس کو فیوچر میں جا کے دیکھنے کا شوق ہے نا وہ اس قرآن کو پڑھ لے, سب فیوچر اس میں بتایا ہوا ہے. تو وہ کہتے ہیں کہ تم اس طرح ہو جاؤ جیسے کہ تمہیں دنیا میں ان کی چیخیں سنائی دیں, اور ہوشیار ہو جاؤ, جان لو دنیا تمہارا گھر نہیں ہے, اس کو آخرت کے بدلے دے دو, موت کے لیے تیار رہو اس لیے کہ وہ سر پہ کھڑی, اور سفر کی تیاری کر لو کہ اس لیے کہ سفر بہت مشکل ہے, بہت مشکل سفر ہے. جس کو ہم نے آسان سمجھا ہے نا وہ آسان نہیں ہے, یہ بہت مشکل سفر ہے. اس لیے کہ اس سفر میں نہ تو کچھ خرید سکتے ہیں کہ راستے سے کچھ خرید لیں اور خرید کے اپنے وہاں پہ استعمال کر لیں, نہ کوئی دوست احباب کوئی چیز دے گا کہ وہاں پہ اس سے لے کر اور وہاں پہ پیش کر دی جائے, نہ کوئی سفارش چلے گی, نہ کسی کے بڑے سے بڑا عہدہ کوئی کام آئے گا. اس لیے یہاں پہ محنت کرو. جو انسان سوچتا ہے نا کہ میں بہت کچھ کر چکا ہوں, ان کے لیے میں ایک کسی کی بات بتانا چاہتی ہوں. ایک انگریز پینٹر تھا, اس نے 4 پینٹنگز بنائیں, اور پینٹنگز بنا کے اس نے سوچا کہ یہ پینٹنگز جب میں اس کی ایگزیبیشن کروں گا نا تو یہ ہزاروں لاکھوں پاؤنڈز میں بکے گی. برٹش پینٹر تھا وہ. اور جب وہ اپنی پینٹنگز کو لے کر آیا نمائش کے لیے تو وہ کتنے کی بکی, کتنے کی بکی ہوں گی آپ کیا سوچیں؟ وہ اس نے اتنا اپنا شاہکار بنایا نا, اور اس کے بعد وہ لے کر آیا بازار میں, وہ کتنے کی بکی ہوں گی آپ سوچیں؟ ان کی ویلیو کیا لگی؟ 1 پاؤنڈ. جس کو اس نے ہزاروں کی سمجھا ہوا تھا نا, اس کی ویلیو جیسے سمجھ لیں $1 لگی. وہی ہمارا حال ہے جس عمل کو ہم سمجھ رہے ہیں نا, وہاں پہ جا کے پتہ نہیں یہ تو میری نیکیاں تو پتہ نہیں ڈھیر ہی لگ جانے ہیں اور وہاں پہ تو پتہ نہیں کیا ہو جانا ہے, یہ نہ ہو کہ ان کی قیمت وہاں پہ بس ایک ہی ڈالر لگے. اسی لیے تو صحابہ اتنا ڈرتے تھے کہ اتنا کر کے بھی وہ کہتے تھے کم ہے کم ہے کم ہے, اور ہم تھوڑا کر کے بھی سوچتے ہیں بہت ہے بہت ہے بہت ہے, اس سے گزارا نہیں چل جائے گا, یہ جو میں نمازیں پڑھ رہی ہوں کہ یہ کافی نہیں ہے, جمعے کے جمعے میں یہ بھی پڑھ لیتی ہوں یہ بھی پڑھ لیتی ہوں, اتنی میں تسبیحاں کر لیتی ہوں ایسے میں کر لیتی ہوں, تو یہ کافی نہیں ہے میرے لیے. تو یہ نہ ہو کہ وہ جس کو آپ شاہکار سمجھ رہے ہیں نا, جیسے اس نے چار پینٹنگ بنا کے سوچا, یہ نہ ہو کہ اس کی یہ قیمت لگے. اس لیے آج عمل کرو, اس وقت کو خدا کے لیے ضائع نہ کرو. یہ جوانی جو ملی ہے نا انسان کو, یہ دیکھیں سمجھ لیں آپ, یہ ایسے ہی ہے ایک اسٹوڈنٹ کو 3 آورس ملتے ہیں نا اپنا ٹیسٹ کرنے کے لیے پیپر کرنے کے لیے, آپ لوگوں نے بھی جو امتحان دیے 3 گھنٹے کے یوزلی ہوتے ہیں, تو یہ زندگی کے بھی نا 3 سٹیجز ہیں, 3 ادوار ہیں, ایک بچپن جوانی اور بڑھاپا, ٹھیک ہے. اب سمجھ لیں اگر اسٹوڈنٹ کو 3 گھنٹے ملتے ہیں اور 15 کوسچن ہیں, تو ہر کوسچن کے لیے ہر گھنٹے میں کتنے اس کو کرنے چاہیے, 5 کرنے چاہیے, ہے نا, 5 کرنے چاہیے. جو اسٹوڈنٹ پہلا گھنٹہ گنوا دیا اس نے, اب اس کو اگلے 2 گھنٹے میں 15 سوال کرنے, تو وہ کتنی اسپیڈ میں کرے گا, بہت تیز کرے گا. جس نے پہلے 2 گھنٹے گنوا دیے, ادھر دیکھ رہا ہے ادھر دیکھ رہا ہے فلاں کیا کر رہا ہے اچھا وہ کیا کر رہا ہے, اب اس کے بعد اس کے پاس کیا ہے, آخری گھنٹہ ہے جس میں اس نے سارے 15 سوال کرنے. بالکل اسی طرح ہماری زندگی ہے, اگر بچپن ہم نے گنوا دیا ہے نا اور اس وقت عقل ہی نہیں آئی سمجھ ہی نہیں تھی, تو اب 2 گھنٹے رہ گئے ہماری زندگی کے, ان 2 گھنٹوں میں ہم نے جلدی جلدی کرنا ہے. اگر جوانی جوانی میں بھی عقل نہیں آئی, اس میں بھی بس ادھر ادھر کی ہانکتے رہے, ہاں, تو اب کیا ہے آخری گھنٹے میں ہے, پھر ہم سب دیکھ لیں کہ ہمارا کون سا گھنٹہ چل رہا ہے, وہ بڑھاپے والا. اب اس میں کتنی تیز ہمیں چلنا ہے کہ ہم اپنا پورا پرچہ حل کر لیں, اس سے پہلے کہ گھنٹی بج جائے اور کہا جائے چلو جی آپ کا ٹائم اوور ہو گیا, کلوز ناؤ یور بک شوڈ بی کلوزڈ, اب پیپر بند کر دیا جائے, اب آپ ایک چیز بھی اندر نہیں لکھ سکتے. ہم دیکھ لیں ہمارے پاس کتنا ٹائم بچ گیا, ظاہر ریورس میں تو نہیں جائے گی ہماری زندگی کہ ہم بڑھاپے کی طرف جا رہے ہیں تو بچپن کی طرف چل پڑے. جنہوں نے بچپن گنوا دیا ہے جوانی میں ہوش آ گئی ہے, وہ تیزی دکھائیں, اور جو بڑھاپے تک بھی پہنچ گئے وہ بھی مایوس نہ ہوں, وہ ابھی کیا کریں, اللہ سے دعائیں کریں بہت زیادہ کہ اللہ اب جو میرا یہ آخری گھنٹہ رہ گیا نا اس میں اتنی برکت ڈال دے, میرے سے اتنا کام لے لے, اب یہ جو میرا ٹائم ہے اس کو ضائع ہونے سے بچا لے. پر کیا بات ہے کہ ہمیں ہوش ہی نہیں, نہ بچپن میں ہوش, بچپن میں تو کہ وہ ہے نا کہ بچپن کھیل کے کھویا, جوانی نیند بھر سویا, بڑھاپا دیکھ کے رویا, وہ والی بات ہے نا کسی کا شعر ہے کہ بھائی بچپن میں تو کوئی عقل ہی نہیں ہوتی, جوانی میں ہے تو وہ جوانی ہے جی ہماری, اس وقت ہم اس طرح آئیں, اس وقت ہم سوچ ہی نہیں سکتے, بوڑھے ہو کے کریں گے, اور بوڑھے ہو کے پھر کتنا کچھ کرنا ہے, جس کو منزل پہ پہنچنا ہو اور اس کے پاس وقت کم ہو, وہ کیا بیکار کی چیزوں میں وقت لگائے گا. ایئرپورٹ پہنچنا ہے آپ کو, تو کیا آپ مال میں چلی جائیں گی اور وہاں پہ شاپنگ شروع کر دیں گی, نہیں, آپ کو پتا ہے میری فلائٹ اتنے بجے ہے, میں نہیں افورڈ کر سکتی کہ میرا ٹائم ذرا بھی ضائع ہو. یہ مجھے بتائیں کہ جس کے پاس وقت اتنا کم ہے کہ اس کو یہ نہیں پتا کس وقت گھنٹی بج جائے. اب یہ تو میں تو ایک نارمل لائف سپین بتا رہی ہوں کہ جس کو بچپن جوانی بڑھاپا تینوں ملیں, یہاں پہ تو یہ بھی نہیں پتا کہ جوانیوں میں ہی جنازے اٹھ جاتے ہیں, تو اس کو تو کوئی ٹائم ہی نہیں ملنا. جو نارمل کورس آف لائف پورا کر کے اگر دنیا سے جاتا ہے تو اس کے پاس اتنا وقت ہے, تو مجھے بتائیں کہ یہ جس کے پیچھے ہم اتنے پاگل ہوئے پڑے ہیں, کیوں ہم اپنا وقت برباد کر رہے ہیں, کیونکہ اللہ کی طرف جب آنے کی بات ہوتی ہے, اس کے لیے کوئی کام کرنے کی بات ہوتی ہے, تو پھر ہم کہتے ہیں ہمارے پاس نہیں ہے وقت. اللہ تعالیٰ فرماتے ہیں قل بفضل اللہ وبرحمتہ فلیفرحوا, کہہ دیجئے یہ اللہ کا فضل ہے اور اس کی رحمت ہے, اس کے اوپر چاہیے کہ لوگ خوشیاں منائیں. وخیر مما یجمعون, یہ ہر اس چیز سے بہتر ہے جو لوگ جمع کرتے ہیں. جو بھی کوئی جمع کر رہا ہے نا, چاہے وہ کپڑا ہے، پیسہ ہے، زیور ہے، کوئی بھی چیز کو جمع کرتا ہے، وہ سب سے زیادہ بہتر ہے کہ تم اس کی طرف آؤ، اس کے اوپر خوشیاں مناؤ، اس کو جمع کرو، اس کے ساتھ وقت لاؤ، اس لیے کہ یہ کپڑے، یہ جوتے، یہ تو سب ختم ہو جانے، دیکھیں پرانے ہو رہے ہیں نا ہماری وارڈروب میں، کبھی کبھی ہم پہنتے بھی نہیں ہیں، پڑے پڑے ہی پرانے ہو جاتے ہیں، تو یہ لیکن کیا ہے، یہ ہار اس چیز سے بہتر ہے جو لوگ جمع کرتے ہیں، یعنی یہ قرآن ہمیں ایسی بادشاہت کا راستہ دکھاتا ہے جس بادشاہت کو کوئی زوال نہیں ہے، یہ ایسی بادشاہت کا راستہ دکھاتا ہے جس میں نعمتیں ہیں تو کبھی نعمتیں ختم نہیں ہونی، جس میں زندگی ہے تو کبھی موت نہیں آنی، ایسی بادشاہت دکھاتا ہے جس بادشاہت کے اندر انسان کو کبھی ایگزٹ ہے ہی نہیں، وہاں سے نکالا نہیں جائے گا، کوئی بغاوت نہیں ہے، کوئی دشمنیاں نہیں ہیں، یہ اس بادشاہت کا راستہ دکھاتا ہے، اور جو ہم جمع کر رہے ہیں وہ چاہے پیسہ ہے، چاہے کوئی بھی چیز ہے، کوئی بھی دنیا کی چیز ہے، سونا چاندی ہیں، ہیرے ہیں، وہ بھی ختم ہو جائیں گے، وہ بھی پروانے ہو جائیں گے، وہ بھی لٹ جائیں گے، چوری ہو جائیں گے، ان کی حفاظت کرنی پڑے گی، وہ نہیں ساتھ رہتے، نہیں تو ہم چھوڑ کے چلے جائیں گے، لیکن یہ اس بادشاہت کا پتہ بتا رہا ہے کبھی نہیں ختم ہوگا، اس کی طرف آؤ، یہ بہتر ہے اس سے جو لوگ جمع کر رہے ہیں، اس لیے قرآن کی طرف آئیں، اس کو سیکھیں، اس کو سمجھیں، اس کو زندگی میں لائیں۔ آج میں آپ کے لیے، کیونکہ وقت اب ختم ہو گیا، آج میں آپ کے لیے کچھ لوگ لیٹر بھیجتے ہیں اپنے خیالات بتاتے ہیں، تو میں چاہ رہی تھی کہ آپ کو میں سناؤں کہ لوگ کیا کہتے ہیں، پتہ نہیں میں لانا بھول تو نہیں گئی، اگر کہ جو لوگوں کے خیالات ہیں کہ جب وہ قرآن سے جڑے ہیں، جب وہ قرآن کی طرف آئے ہیں تو ان کو کیا ملا ہے۔ اچھا انا للہ وانا الیہ راجعون، کہ میں بھول ہی گئی ہوں وہ لانا، انویلپ رکھنا ہی بھول گئی ہوں، کہ میں آپ کو سناتی کہ لوگوں نے کیا لکھا ہے۔ جی وہ لگائے نہیں، وہ لوگوں نے مجھے لیٹرز لکھے ہوئے ہیں جس میں نا کافی باتیں لکھی ہوئی ہیں کہ ہم جب قرآن کی طرف آئے تو ہمیں کیا ملا، تو میں چاہ رہی تھی کہ صرف ان کی وہ باتیں، باقی جو ان کی دعائیں تھیں اور وہ الگ بات ہے، لیکن جو انہوں نے یہ بات لکھی تھی کہ ہم نے قرآن سے کیا پایا ہے، تو وہ میں آپ کے ساتھ شیئر کرتی اور آپ کو بتاتی کہ دیکھو جب لوگ قرآن کی طرف آتے ہیں تو اس سے کیا ملتا ہے، اس سے زندگیاں کیسے بدلتی ہیں۔ اب وہ آپ کے نصیب میں نہیں تھا سننا، لیکن چلو انشاءاللہ تعالیٰ کبھی پھر میں بتاؤں گی، ہاں آپ کے اپنی لائیو ایگزامپل ہی ہمارے سامنے ہے، تو انشاءاللہ ان سے ہی سن لیتے ہیں انشاءاللہ تعالیٰ۔ جی
نہیں کچھ نہیں، وہی یہ جو بات کر رہی ہیں ساری سنی ہے ہم نے، تو اصل مقصد یہ ہے کہ قرآن پاک جب ہم خود پڑھتے ہیں، تفسیریں پڑھ لیتے ہیں، اتنے تفسیروں والے قرآن پاک ہیں، میں نے بھی کوشش کی ہے پڑھنے کی اپنے طور پہ، ابھی بھی میں اگلا سبق بھی اگر پڑھنے کی کوشش کرتی ہوں نا تو خدا جانتا ہے کہ اس کی وہ سمجھ نہیں آتی جب تک میں ان سے نہیں سن لیتی، تو پھر میرے دماغ میں آتا ہے کہ اس آیت کا اصل مقصد کیا تھا، اس میں کیا حکمت ہے، اس میں ہمارے لیے کیا رحمت ہے، نہیں سمجھ آتی اپنے آپ۔ تو اس لیے مجھے نہیں پتا کتنے اسٹوڈنٹ ہیں، لیکن اگر اسٹوڈنٹ بن جائے نا تو پھر صحیح انسان تھوڑا سا سوچتا ہے، حالانکہ میں بالکل سب سے نکمی ترین اسٹوڈنٹ ہوں، مجھے کافی مشکل ہو رہی ہے، میں بڑی اسٹرگل کر رہی ہوں اور میں کھلم کھلا بتاتی ہوں، لیکن مجھے یہ ہے کہ مجھے پھر بھی پہلے سے زیادہ سمجھ آنے لگی ہے جب میں نے اسٹوڈنٹ بنی ہوں۔ میں لسنر تھی 7 سال کے لیے، میں نے 7 سال سنا ہے، لیکن جب میں اسٹوڈنٹ بنی ہوں پھر مجھے زیادہ، میں نے فوکس کیا ہے، مجھے زیادہ سمجھ آئی ہے۔ یاد نہیں رہتا مجھے ورڈ ٹو ورڈ یا جو بھی ہے، مجھے کافی مشکل ہوتی ہے، لیکن صحیح مجھے سمجھ آئی ہے کہ بھی کیا ہے، اس کا بہت فائدہ ہوا ہے، اس میں کوئی شک نہیں ہے۔ تو اگر ہم یہ ایسے ہی جیسے ابھی آج سارا کچھ سنا ہے اس کے بعد کچھ نہ کریں تو پھر وہی بات ہے نا۔ دوسرا یہ بھی ابھی جیسے یہ بتا رہی تھیں کہ 3 گھنٹے ہیں، تو ہمیں تو 3 سیکنڈ 3 منٹ کا بھی پتہ نہیں ہے، ہم لوگ نا بڑھاپے کے انتظار کرتے رہتے ہیں، دوسرے اگلے سالوں کے انتظار کرتے رہتے ہیں، بہت وقت ضائع ہو گیا ہے، میں نے خود بہت وقت ضائع کیا ہے، مجھے اس کا بہت دکھ ہوتا ہے، لیکن چلیں جو وقت مل گیا وہی صحیح۔ تو بجائے اس کے کہ ہم ایسی محفلوں میں بیٹھیں جو हमें गलत रास्तों पे लेके जाती है जो दुनिया में डालती है, तो इस तरह की महफिलों में बैठेंगे तो हमें कुछ फ़ायदा इंशाल्लाह होगा।
देखें अल्लाह ताला ने फरमाया सूरह बकरा में, हल यंदुरून इल्ला अन यातियहुमुल्लाहु फी ज़ुलालिम मिनल ग़मामी वल मलाइकतु व क़ुदियल अम्र, क्या ये इस बात का इंतज़ार करें कि अब अल्लाह ही आ जाए साहिबानों के बादलों के सायों में, अल्लाह ताला ही आ जाए और फरिश्ते उतर आएँ और फ़ैसला चुका दिया जाए, क्या ये इस चीज़ का इंतज़ार कर रहे हैं? इंतज़ार किस चीज़ का है हमारा? क्या हम क़यामत का ही इंतज़ार कर रहे हैं? क़यामत तो वही है जब इंसान की मौत आ जाए, उसकी क़यामत शुरू हो गई है ना, तो क्या हम इस चीज़ का वेट कर रहे हैं कि मौत ही आ जाए तो फिर ही है? तब तो कोई फ़ायदा नहीं होगा। अब तो कुरान बताता है हमें कि उस वक़्त क्या होगा कि जब फरिश्ते आ जाएंगे लेने के लिए, तो उस वक़्त इंसान कहेगा कि अब मुझे थोड़ी सी और मोहलत दे दे, मुझे थोड़ी सी मोहलत चाहिए। आज जब बुलाया जाता है कुरान की तरफ, तो फिर हम क्या आगे से तावीलें देते हैं, अभी बच्चे छोटे, अभी ये घर के काम, अभी फलाना काम, अभी फलाना काम, बहुत सारी चीज़ों के हम बहाने बताते हैं। लेकिन अगर देखें तो मौत के फरिश्ते ने तो कोई बहाना भी नहीं सुनना, उसने तो आके जो जब लेने के लिए आना है तो फिर तो इंसान को लेकर ही जाना है, चाहे किसी के छोटे बच्चे हैं बड़े बच्चे हैं, उससे कोई फ़र्क नहीं पड़ेगा। अल्लाह ताला ने सूरह हदीद में ना बहुत ही खूबसूरत एक बात है आपके साथ मैं शेयर करना चाहूँगी। अल्लाह ताला ने फरमाया अलम यानी लिल्लदीन आमनु अन तख्शा कुलूबुहुम लिज़िक्रिल्लाह वमा नज़ला मिनल हक। सुभान अल्लाह, अल्लाह ताला फरमाते हैं ख़ास तौर पे हम सब के लिए, क्योंकि मैं देखती हूँ आप सारे माशाल्लाह कहीं ना कहीं किसी अल्लाह के ज़िक्र की मजलिस में, कहीं दर्स में, किसी में ज़रूर जाते हैं। अल्लाह ताला पूछ रहे हैं क्या ईमान वालों के लिए अभी वो वक्त नहीं आया कि इनके दिल अल्लाह के ज़िक्र से पिघल जाएँ, नरम पड़ जाएँ, और जो अल्लाह ने हक इनके साथ नाजिल किया है ये उनके दिलों को झुका दे। वला यकूनु कल्लदीना उतुल किताब मिन कबल, और ऐसे ना हो जाना जैसे वो लोग थे जिनके पास किताब आई थी यानी बनी इसराइल। फतौला अलैहिमुल अमदु फ़कसत कुलूबुहुम, उनके ऊपर जब लंबी मुद्दत गुजर गई ना तो उनके दिल ही सख्त हो गए, दिल सख्त हो जाते हैं, फिर बहुत कुछ बताया जाए तब भी असर नहीं होता। वकसीरुम मिनहुम फासिकून, उनमें से तो अक्सर फासिक ही निकले, फिर गुनाहगार ही निकले। जब इंसान सुनता रहता है सुनता रहता है सुनता रहता है लेकिन फिर भी कदम नहीं बढ़ाता ना, तो दिल सख्त हो जाता है। आपको शायद होता होगा कि पता नहीं इनको हमसे कोई लालच है, या हमने कोई आपको लेकर कोई वोट लेने आपसे, या कुछ शायद लोग ये सोचते हों कि भाई इनको क्या मसला है कि ये हरे को वो इधर आ जाओ कुरान की तरफ आ जाओ। ये आप बस सुनना शुरू कर दें ना, हमारे पास इनरोल भी ना कराएं, हमारे पास भी ना आए, मैं तो कहती हूँ जाएं जहाँ पे भी आपको कुरान सीखने का मौका मिलता है, सही सीखने का, दर्स नहीं। ये दर्स जो है ना ये तो सिर्फ आपको कुरान की तरफ बुलाने का एक ज़रिया है, दर्स के तौर पे नहीं। कुरान को सीखो, वर्ड बाय वर्ड सीखो, कहीं पे भी जाके सीखो। बहुत सारी ऑनलाइन क्लासें हो रही हैं, मैं ये नहीं कह रही कि आ जाओ हमारी क्लास में ही आ जाओ, जैसे कि मैंने आपसे फ़ीस लेनी है, एक डॉलर भी यहाँ पे फ़ीस नहीं है। बल्कि कई लोग पूछते हैं अच्छा आपको हम कोई डोनेशन देते हैं ताकि जो है ना आपका क्लास का काम कैसे चलता होगा। मैंने कहा हमें नहीं चाहिए, अल्हम्दुलिल्लाह कुछ भी नहीं चाहिए, अल्लाह ताला ने हमें इससे फारिग किया हुआ है, हमें ज़रूरत ही नहीं है, तो हमने आपसे कोई डॉलर नहीं लेना। इस पूरी क्लास में जितने लोग काम करते हैं एक डॉलर भी हराम है उनके लिए, कोई एक डॉलर भी नहीं लेता। हालांकि कितना काम है कि आप सोचें, हंड्रेड्स ऑफ टेस्ट्स होते हैं, हंड्रेड्स ऑफ टेस्ट जो मैं नहीं चेक करती, जो लोग हैं जो हेल्पर्स हैं वो करते हैं, लेकिन क्या है एक एक रत्ती बराबर भी फ़ायदा कुछ भी उनको ऐसा नहीं है कि कोई उनको पैसे दिए जा रहे हैं या कुछ है। अपने वक्त में से ही वक्त निकालते हैं ना, तो इस क्लास में कोई भी कुछ भी नहीं लेता। आप यहाँ पे बेशक ना आए, आप कहीं पे भी और चले जाएं, लेकिन कुरान सीखो, ये ज़िंदगियाँ बदलने की चीज़ है, ये कलाम वो है जो वाकई आपके अंदर चेंज लेकर आएगा जब आप वर्ड बाय वर्ड सीखेंगे। जस्ट नाम के दरसों में मत जाओ कि मैं वहाँ पे दर्स सुन लेती हूँ, वहाँ पे दर्स सुन लेती हूँ, वहाँ पे दर्स सुन लेती हूँ, वो नहीं। ऑनलाइन आपको कहीं अच्छा लगता है वहाँ चले जाओ, लाइव आपको सुनने का अच्छा लगता है। आप कोई लोग कहते हैं हमें ऑनलाइन नहीं होता, लाइव भी बहुत सारी क्लासें होती हैं, आप वहाँ पे जाके कर लो, कहीं तो करो, कहीं तो सीखो। बस ये ना कहो कि नहीं हमारे पास वक्त नहीं है, हमारे पास ये नहीं है, हम वो कर लेंगे, उसके बाद करेंगे, एक साल बाद करेंगे, दो साल बाद करेंगे, दस साल बाद करेंगे।
जो कहते ना एक साल बाद दो साल बाद आप देखेंगे हर दर्स में भी वो आएंगे, वो उनके अगला साल आया ही नहीं होता कभी, साल हा साल गुजर जाते हैं। तो अल्लाह ताला यही फरमा रहे हैं क्या अभी तक वो वक्त नहीं आया? इतना सुनने के बावजूद भी फिर हम एक दफ़ा बैठे हुए और सोच रहे हैं कि अच्छा कदम उठाएं कि ना उठाएं, अभी भी सोच रहे हो क्या अभी भी वो वक्त नहीं आया, तो कब आएगा? तो ये अल्लाह ताला का सवाल है हमसे, सोचिएगा इस पे। और ये सोचिएगा आज रात, मेरी सबसे रिक्वेस्ट है कि आप ज़रूर ये सोचें जब आप घर जाएं आज रात बिस्तर पे लेटें सोने के लिए, तो ये सोचिएगा ज़रूर कि अगर आज की रात मेरी कब्र में होती तो मेरे पास क्या सामान है। बस ये मेरी रिक्वेस्ट है, ज़रूर सब सोचें। हो सकता है अल्लाह ताला किसको किस वक्त किस बात के ऊपर अल्लाह हिदायत दे दे, और हमारे लिए भी दुआ करेंगे अल्लाह हमें भी हिदायत दे। कुरान पढ़ना एक काफ़ी नहीं होता, ये बस हमें रास्ता दिखाएगा कि हम अंधे ना रहें, ये हमें वो रोशनी दिखाता है, ये हमें बिनाई देता है। तो आगे हम चलें ना चलें वो तो हमारी मर्जी अपनी मर्जी है। अगर आप कहते हैं कई लोग कुरान पढ़ते हैं लेकिन वो ऐसे हैं, वो फलाना कुरान पढ़ता वो तो ऐसा है, वो तो क्लासें लेता है ऐसा, कई लोगों के बहुत ये शिकवे होते हैं ना, वो कुरान पढ़ता वो अब जो भी अमल कर रहा है वो उसकी अपनी जिम्मेदारी है। कम अज़ कम ये है कि उसके पास अब आंखें हैं, अगर वो गलत रास्ते पे चल रहा है तो उसको पता है ये रास्ता गलत है, ये उसकी अपनी मर्जी है, वो फिर क्या चूज़ करता है। मगर रास्ता तो देख लो, ये तो ना हो कि अंधों की तरह जिस रास्ते पे चल रहा है आप उसको सीधा रास्ता समझो और वो आखिर में पता चले कि ये सीधा था ही नहीं और कोई और रास्ता सीधा था। तो इसलिए हम जो सारी बातों का मेरा कहने का यही था, कुरान को वाकई हम ये जो अल्लाह की कलाम है ना इसको सीरियस लें, इसको अपना दुनिया का साथी बनाएं ताकि ये हमारा कब्र का साथी बन जाए और हशर के दिन हमारे लिए सिफारिश करने वाला बन जाए। अल्लाह इसको हमारे हक में क़यामत के दिन हुज्जत बनाना, ये ना हो कि ये हमारे ख़िलाफ़ खड़ा होकर बोलने लगे कि अल्लाह इन्होंने मुझे नहीं पढ़ा नहीं सीखा नहीं समझा नहीं मेरे ऊपर अमल किया, ये ना हो कि यही शिकायत कर रहा हूँ। अल्लाह ताला हम सबसे कबूल करे आप लोगों का आना आपका बैठना, अल्लाह ताला कबूल फरमाए। ये जिसको नहीं पता क्लास का वो उनको दे दें। ये आज मैं तो सोच रही थी जैसे पहले थे, सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूब।